السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين، الصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين، أما بعد. عن أبي قتادة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم صيام يوم عرفة إني أحتسب على الله أن يكفر السنة التي قبله والسنة التي بعده. ہمارے ہاں درس میں شمائل ترمذی چل رہی تھی، الحمدللہ گزشتہ جمعرات کو وہ ختم ہوئی. ابھی اکابر سے مشورہ چل رہا ہے کہ اب کون سی کتاب آپ حضرات کے سامنے حدیث پاک کی پیش کی جائے گی. انشاءاللہ آنے والے جمعرات کو تو درس ہوگا نہیں، کیونکہ بقرعید ہے. اس کے بعد والی جمعرات جو آئے گی اس وقت درس ہوگا، تو وہ کتاب انشاءاللہ شروع کی جائے گی جو بزرگ ہمارے اکابر مشورے سے بتائیں گے انشاءاللہ العزیز. آج کے درس میں ایک حدیث جو ترمذی شریف کے اندر مروی ہے وہ آپ حضرات کے سامنے پیش کر رہا ہوں، اس کی وضاحت، اس کی تفصیل. اور اس حدیث کا تعلق عرفہ کے دن سے ہے. عرفہ کی، یا کہہ لیجیے یوم عرفہ کی فضیلت سے ہے. حدیث پاک کے راوی حضرت ابو قتادہ رضی اللہ تعالیٰ عنہ ہیں. یہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ صیام یوم عرفہ، عرفہ کے دن کا روزہ، مجھے اللہ کی ذات سے امید ہے کہ جو بندہ بھی اس روزے کو رکھے گا اللہ پاک اس کے ایک سال پہلے اور ایک سال بعد کے گناہوں کو معاف کر دے گا. گزشتہ ایک سال اور آنے والے ایک سال کے گناہوں کا یہ روزہ کفارہ بن جاتا ہے. اس طرح کی جو احادیث فضائل کی ہوتی ہیں، تو ہمیں یہ بات سامنے رکھنے کی ضرورت ہے کہ ان میں جو کہا جاتا ہے کہ اس عمل سے گناہ معاف ہو جاتے ہیں، تو یہ گناہ صغائر معاف ہوتے ہیں، کبائر معاف نہیں ہوتے. کبیرہ گناہ کے لیے، ان کی معافی کے لیے ضروری ہے کہ توبہ کی جائے. توبہ کے بغیر کبیرہ گناہ معاف نہیں ہوتے. پھر کبیرہ گناہ بھی دو طرح کے ہوتے ہیں. ایک کبیرہ گناہ وہ جن کا تعلق حقوق اللہ سے ہے، اور ایک کبیرہ وہ جن کا تعلق حقوق العباد سے ہے. جن گناہوں کا تعلق حقوق اللہ سے ہے، آدمی بس اللہ پاک سے توبہ کر لے سچے دل سے، ندامت کے ساتھ میں آئندہ نہ کرنے کا پکا ارادہ کر لے، اللہ پاک معاف فرما دیتے ہیں. لیکن جن گناہوں کا تعلق حقوق العباد سے ہے، کہ ان میں کسی بندے کی حق تلفی ہو رہی ہے، تو وہاں پر صرف توبہ کافی نہیں ہے، بلکہ توبہ کے ساتھ ساتھ بندے سے اپنے حق کو یا اپنی غلطی کو معاف کروانا بھی ہے سامنے والے سے. حق ہے تو اس کا ادا کرنا ہے حق. جیسے مثال کے طور پر آج کل حج کا سیزن چل رہا ہے، اور کثرت سے یہ بات آتی ہے کہ حج سے سارے گناہ معاف ہو جاتے ہیں. بے شک حج سے سارے گناہ معاف ہو جاتے ہیں، لیکن علماء نے لکھا ہے کہ حج سے ذنوب معاف ہوتے ہیں، حقوق معاف نہیں ہوتے. ایسے نہیں ہو سکتا کہ ہم نے کسی کی زمین مار رکھی ہے، کسی کا حق تباہ رکھا ہے، یہ ہم نے کسی کو ستا رکھا ہے، کسی پر ظلم کر رکھا ہے، اور ہم حج کے لیے چلے گئے اور بس اللہ نے سب معاف کر دیا، ایسا نہیں. حج سے ذنوب تو معاف ہوتے ہیں، چھوٹا گناہ ہو بڑا سب معاف ہو جاتے ہیں، لیکن حقوق معاف نہیں ہوتے. حقوق کی تو ادائیگی ہی ضروری ہے. اور اگر کسی کا حق ہم نے اس طرح سے مار رکھا ہے کہ اس پر ظلم کر رکھا ہے، اس کا دل دکھا رکھا ہے، تو اس سے معافی مانگنی ہے. جب تک وہ بندہ معاف نہیں کر دے گا، اللہ پاک بھی معاف نہیں کرتے. ये बड़ा हसास मामला है, हम इसमें गौर नहीं करते। किसी शायर ने कहा है, मत किसी का दिल दुखा, मत किसी की आह ले, दिल के दुख जाने से जालिम अर्श भी हिल जाए है। किसी के दिल दुखाने से शायर कहता है कि अर्श हिल जाता है। ये सही बात है, ये सही बात है, बिल्कुल 100% दुरुस्त बात है। काबतुल्ला को ढाना कितना बड़ा गुनाह है। अगर कोई बंदा उधर जाए और तवाफ करते हुए एक ईंट या पत्थर उठाकर काबतुल्ला पर मार दे तो कितना कोहराम मच जाएगा। पूरी दुनिया में आजकल तो सोशल मीडिया का ज़माना है, पूरी दुनिया के अंदर एक शोर मच जाएगा, अरे भाई काबतुल्ला पर ईंट मारी गई है, पत्थर मारा गया है, और इसको कितना बड़ा गुनाह समझा जाएगा। और अगर काबतुल्ला को कोई मुनहदिम करने लगे, लेकिन अगर कोई किसी का दिल तोड़ता है, दिल दुखाता है, काबतुल्ला को ढाने से बड़ा गुनाह है, काबतुल्ला को ढाने से बड़ा गुनाह है। दिल की अल्लाह के यहाँ इतनी अजमत है, इतनी कदर है, इंसानियत की इतनी कदर है अल्लाह पाक के यहाँ, क्योंकि किसी के साथ जुल्म, किसी के साथ ज़बरदस्ती, जबर, बेइंसाफ़ी, ये सारी की सारी चीज़ें ऐसी हैं कि जिनका ताल्लुक़ हुकूक़ उल इबाद से है, और ये उसी वक्त माफ़ होंगे जब बंदा माफ़ करेगा। कितना भी रात में बंदा रो रहा है, गिड़गिड़ा रहा है, एक आदमी मिसाल के तौर पर बदनिगाही की आदत है उसको, इससे आगे बढ़कर भी जो इस रास्ते की चीज़ें होती है वहाँ तक पहुँच गया, ये हुकूक़ुल्लाह में से है। तो रात में उसने किसी वजह से अल्लाह किसी वक्त में उठकर अल्लाह पाक के सामने तौबा कर ली, गिलगड़ाया, रो लिया, आंसू बहा दिए, अल्लाह पाक ने माफ़ कर दिया। लेकिन हमने अगर किसी का दिल दुखाया है, किसी के साथ जुल्म कर रखा है, तो पूरी रात तुम रोते रहो, हज को चले जाओ, खाने काबे का पर्दा पकड़ पकड़ कर रोते हो, मुल्तजम से लिपट कर रोते रहो, ये माफ़ नहीं होने का, ये माफ़ नहीं होने का। तो ये तो बड़े गुनाहों की तफसील थी कि दो किस्म के हैं गुनाह, छोटे गुनाह सगाइर। तो सगाइर जितने भी गुनाह हैं तो उन्हीं के ताल्लुक से ये आता है कि अगर आप ये अमल करेंगे तो सारे गुनाह माफ़ हो जाते हैं, सगाइर माफ़ होते हैं। कबाइर के लिए तौबा ही शर्त है। तो इस यौम अरफा के रोज़े के सिलसिले में जो फजीलत आई है, जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि एक साल पहले के गुनाह माफ़ हो रहे हैं और एक साल बाद के गुनाह माफ़ हो रहे हैं, तो ये जो गुनाह माफ़ हो रहे हैं ये सगाइर माफ़ हो रहे हैं। जब ऐसा मौका आए ना तो बंदा तौबा भी कर लिया करे, क्या कर ले, तौबा भी कर लिया करे, तो कबाइर भी माफ़ हो जाएंगे। अब मिसाल के तौर पर अरफा का दिन आया, रोज़े रखा हमने, अल्लाह ने रोज़े रखने की तौफीक दी, तो अब हमें खूब तौबा भी करें, इसमें याद कर कर के, मौला मौला हमसे फला मौके पर ये गलती हुई थी, अल्लाह हम माफ़ी मांगते हैं, अल्लाह आप माफ़ कर दीजिए, अल्लाह आप माफ़ कर दीजिए, दिल से आप अल्लाह के सामने गिड़गिड़ा अल्लाह से कह, अल्लाह आप माफ़ करने वाले तो आप ही, तो वो भी माफ़ हो जाएंगे। कितनी देर लगती है इसके अंदर। ये जो अरफे का दिन है इसके बारे में उलमा ने लिखा है कि साल का सबसे अफजल दिन है, अरफे का दिन साल का सबसे अफजल दिन है। उलमा ने ये बात लिखी है कि महीनों में चार महीने अफजल हैं, मिनहा अरबातुन हुरम, चार महीने, ज़ुलक़ादा, ज़ुलहिज्जा, मुहर्रम और रजब, तीन महीने तरतीब के साथ में और एक महीना बिला तरतीब के, रजब। ये जो महीने हैं ये सबसे अफजल है, मिन्हा अरबातुल हुरुम। और दिनों में जो सबसे फजीलत वाले दिन हैं फरमाया वो भी चार दिन हैं, उसमें जुमे का दिन है, ईदुल फितर का दिन है, ईदुल अजहा का दिन है, और यौम अरफा, अरफा का दिन है, चार। और इन चार में भी सबसे फजीलत वाला जो दिन है वो अरफा का दिन है। और अरफा का दिन कौन सा होता है, नवी जिलहिज्जा, बकरा ईद से एक दिन पहले वाला। बकरा ईद है या बकरा ईद है बताओ? बकरा, बकरा ईद, कुछ भी कह सकते हैं साहब, बकरा भी कह लो, बकरा भी कह लो बस। एक बड़े आलिम थे हजरत मौलाना उस्मान साहब, उस्मान खान साहब रहमतुल्लाह अलैह, हजरत शुकुल हदीस रहमतुल्लाह अलैह, हजरत मन्नी रहमतुल्लाह अलैह, इन सब बड़े हजरत के ये शागिर्द थे। बुलंदशहर एक जगह है दिल्ली के पास में, वहाँ पर एक मशहूर मदरसा है, हजरत नानोतवी रहमतुल्लाह अलैह के ज़माने में कुछ मदारिस जो कायम हुए थे वहाँ भी है, गुलावटी में एक मदरसा, तो गुलावटी के पास में जगह है कोराना, वहाँ पर इनको खिदमत के लिए तय किया गया 47 रुपये तनख्वाह में, और फिर बढ़ते बढ़ते तनख्वाह 60 रुपये तक पहुँची। बहुत ऑफर आए उस वक्त में, इतनी इतनी तनख्वाह, हजरत ने कहा मेरे बुजुर्गों ने मुझे यहाँ बिठाया, जाता नहीं। पहले अल्लाह वाले ऐसे होते थे, जब कहीं खिदमत के लिए जाते तो फिर वहीं से वहाँ से मर कर ही निकलते थे, इधर उधर भागने की कोशिश नहीं किया करते थे, जाने की कोशिश नहीं किया करते थे। तो ये हजरत मौलाना मोहम्मद उस्मान खान साहब जो थे, बड़े आलिम थे, हमारे बड़े अकाबिर के शागिर्द रशीद थे, और ख़ुद भी बड़े बुजुर्ग थे, अल्लाह वाले थे और बड़े इल्म वाले थे। हयातुस सहाबा जो एक किताब है अरबाब तबलीग के यहाँ मशहूर है, वो 3 जिल्दों में है, 3 हिस्सों में किताब है, मोटे मोटे। उस किताब को उन्होंने सिर्फ 52 दिनों में उसका तर्जुमा कर दिया था। कितने दिनों में? 52 डेज, सिर्फ 52 दिनों में तर्जुमा। हम लोग उसकी एक जिल्द 52 दिनों में पढ़ नहीं पाएंगे, उर्दू में जो है, अरबी की बात तो दूर की बात है, उन्होंने अरबी से उसको उर्दू में मुंतकिल किया है। कितने दिनों में? सिर्फ 52 दिनों में। और इसके साथ साथ जो उनके पढ़ाने का वक्त था तलबा को, उसमें मशगूल रहे, इस तदरीस के वक्त के अलावा ये काम करते रहे। तो अल्लाह ने बहुत इल्म से नवाजा था। तो उनके ज़माने का एक वाक़या है कि उन्होंने अपने यहाँ एक मरतबा, जो मुतनाज़ा फ़ी चीज़ है, जिस पर तनाज़ो चल रहा है, कहीं पर पाबंदी कहीं पर नहीं, इसको उन्होंने ज़बह किया। अब उस ज़माने में छूट थी, अंग्रेज़ों का ज़माना था, उस ज़माने में छूट थी, बाद में छूट ख़त्म हो गई इसकी, लेकिन बहरहाल बुरा समझा जाता था। और जब अंग्रेज़ चले गए उसके बाद में, तो फिर बहरहाल पकड़ धकड़ हुई इस बात को लेकर। तो पुलिस आई वहाँ पे, पूछा मौलवी साहब सुना है तुमने वो ज़बह किया है? तो उन्होंने कहा मैंने तो बकरा ज़बह किया है। अरबी में उसको क्या बोलते हैं? सूरह बकरा है ना, बकरा। मौलवी मैंने तो बकरा, अरे भाई हमें सही इत्तला मिली है आपने वो ज़बह किया है। मैं नाम नहीं ले रहा हूँ जान के। मौलवी फरमा भाई हाँ भाई मैंने बकरा ज़बह किया है। क्या है? मैंने बकरा ज़बह किया। वो समझे भाई बकरा ज़बह किया है, इन्होंने मौलवी साहब झूठ कहाँ बोलेंगे, झूठ कहाँ था वो। तो इसलिए इसको बकरा ईद भी बोल सकते हैं आप, बकरा ईद भी बोल सकते हैं। लेकिन इससे आप मेरी इस तकरीर से आप इसको ये बदल लेने का, मौलवी साहब इजाजत दे रहे हैं, जहां पर पाबंदी है पाबंदी है, हमें पूरे एहतियात के साथ चलना है, पाबंदी को तोड़ना नहीं है, कानून के खिलाफ कोई हरकत नहीं करनी है हमको यहाँ पर रहते हुए। अल्लाह ने सहूलत दी है, दूसरी कुर्बानियों की चीज़ें मौजूद हैं, उनको कुर्बानी में पेश किया जा सकता है। तो उलमा ने लिखा है कि महीने 4 है, और जिस तरीके से महीने 4 है, यानी अफजल अफजल महीने, ऐसे अफजल दिन भी 4 है, जुमे का दिन, ईद का दिन, बकरा ईद का दिन, और अरफा का दिन यानी 9 ज़िलहिज्जा का दिन। इसमें सबसे ज़्यादा फजीलत वाला अरफा का दिन है। अल्लामा तीबी रहमतुल्लाह अलैह जो शारह मिशकात है वो कहते हैं, वो अम्मा इज़ा क़ील अफ़ज़लु अय्यामिस्सना फ़हुवा अरफा, के साल के दिनों में सबसे अफजल तरीन जो दिन है वो अरफा का दिन है। वा अफ़ज़लु अय्यामुल उस्वा अफ़ज़लु अय्यामिल उस्बू फ़हुवल जुमा, और हफ्ते के दिनों में जो सबसे ज़्यादा फजीलत वाला दिन है वो जुमे का दिन है। अच्छा, ये यौम अरफा, اگر جمعے کے دن آ جائے تو اس کی فضیلت بڑھ جاتی ہے، یہ عرفے کا دن اگر جمعے کے دن آ جائے تو اس کی فضیلت پھر بڑھ جاتی ہے، جیسے کہ آیا ہے عبد الایامی یوم عرفہ وافق یوم الجمعہ، کہ افضل ترین دن، سب سے فضیلت والا دن عرفہ کا دن ہے، وہ بھی وہ جو جمعے کے موافق ہو جائے، یعنی نو ذی الحجہ بھی ہو اور جمعہ بھی اس کے اندر ہو جائے. اور فرمایا وہو افضل من سبعین حجہ فی غیر یوم جمعہ، کہ اگر اس دن عرفے کے دن میں حج یعنی حج کے دوران جمعہ آ جاتا ہے نوی عرفہ کو، نوی تاریخ کو، یوم عرفہ کو، تو اس حج کی فضیلت جو ہے 70 درجے بڑھ جاتی ہے. اگرچہ اس حدیث میں بعض علماء نے کلام کیا ہے، کلام کیا ہے یعنی اس کو پورے طور پر صحیح نہیں مانا ہے اس حدیث پاک کو، لیکن اتنا تو ہے عارفین نے لکھا ہے کہ یوم عرفہ کو اگر جمعہ آ جاتا ہے تو بہرحال اس کی فضیلت اتنی بڑھ جاتی ہے کہ عرفے کے دن جو اعلان ہوتا ہے معافی کا، عرفے کے دن کے سلسلے میں، وہ سب حاجیوں کے لیے، لیکن اگر جمعہ آ جائے تو حاجی غیر حاجی سب کے لیے پھر ہوتا ہے یہ اعلان. اگر جمعہ آ جائے تو پھر حاجی اور غیر حاجی سب کے لیے پھر مغفرت کا اعلان ہوتا ہے اور مغفرت عام ہوتی ہے. ایک بڑا عجیب واقعہ وعظ کی کتابوں میں اور نصائح کی کتابوں میں لکھا ہوا ہے کہ ابن جاروت رحمت اللہ علیہ ایک بڑے درجے کے بزرگ ہیں. ایک مرتبہ وہ اپنے ایک ساتھی کے ساتھ میں عرفے کے دن شام کے وقت سفر پر نکلے، ملک شام میں رہتے تھے، اور ملک شام میں اس جگہ، آج کل اردن میں وہ جگہ آتی ہے جہاں پر قوم لوط کی بستی آتی، قوم لوط کے شہر تھے، اور سب جانتے ہیں کہ لوط، قوم لوط جو ہے ان کی بستیوں کو، ان کی بستیوں پر عذاب آیا تھا اور عذاب کے ذریعے سے ان کو تباہ و برباد کیا گیا تھا. اس بستی کو، ان کے اندر کچھ خرابیاں تھیں، بدتمیزیاں تھیں، تو اس بنیاد پر ان پر سخت ترین عذاب آیا ہے. تو یہ وہاں سے نکلتے ہوئے جا رہے تھے، انہوں نے کہا بھئی یہاں آس پاس میں قوم لوط کی بستیاں ہیں، یہ معذب قوم ہے، چلو ان کے شہروں کو، ان کے گھروں کو دیکھتے ہیں، نصیحت حاصل کریں گے، عبرت حاصل کریں گے. حکم یہ ہے کہ اگر ہمارا گزر یا ہمارا جانا کسی ایسے علاقے میں ہو جہاں پر ایسی بستی ہے جس پر عذاب آیا ہو، ایسے مقامات ہیں جہاں پر عذاب آیا ہو، تو وہاں پر رکنا نہیں چاہیے. اور بہت سے لوگ ایسی جگہ تفریح کے لیے جاتے ہیں، سیر و تفریح کے لیے جانا بھی درست نہیں ہے. آپ صلی اللہ علیہ وسلم جب تبوک تشریف لے جا رہے تھے تو قوم عاد اور قوم سمود کی بستیوں پر گزر ہوا آپ صلی اللہ علیہ وسلم کا. آپ صلی اللہ علیہ وسلم نے کہا کہ تیزی کے ساتھ نکلو یہاں سے، اور آپ صلی اللہ علیہ وسلم نے عاجزی کے ساتھ اللہ کی طرف رجوع کرتے ہوئے اپنی گردن جھکا دی بالکل اوٹنی سے، اور استغفار کرنے لگے. سارے صحابہ استغفار کرنے لگے. آپ نے کہا کوئی نہ رکے، کوئی یہاں سے پانی بھی نہ لے، اور اگر پانی کسی نے لیا ہے، آٹا گوندھ دیا ہے، تو اس آٹے کو خود نہ کھائے، اونٹوں کو کھلا دے. کیوں؟ آپ صلی اللہ علیہ وسلم نے ایسے کیوں کیا؟ کیا جہاں پر عذاب آتا ہے عذاب کے اثرات دیر تک رہتے ہیں، تو ایسی جگہ جانا بھی نہیں چاہیے، رکنا بھی نہیں چاہیے. اور سیر و تفریح کے لیے جانا تو بالکل نہیں. بہت سی جگہ سیلاب آتا ہے، زلزلے آتے ہیں، تو بہت سے لوگ جاتے ہیں سیر و تفریح کے لیے، دیکھنے کے لیے، میں دیکھ کے آئے. عبرت اگر مقصد ہے، یا ایسے لوگوں کی وہاں پہنچ کر مدد کرنا مقصد ہے، تو ایک الگ بات ہے، ریلیف کے لیے آپ جا رہے ہیں، ایک الگ چیز ہے. لیکن سیر و تفریح کے لیے جانا بالکل بھی درست نہیں ہے. اور پھر یہ قومیں جن پر عذاب آیا اور ان کے عذاب کسی کے قرآن پاک میں موجود ہے، وہاں تو بالکل بھی نہیں جانا چاہیے. اردن میں جہاں پر یہ بستی آتی، وہاں پر ایک سمندر بھی ہے جس کو بحر میت بولتے ہیں، ڈیڈ سی انگلش میں شاید اس کو بولتے ہیں. اس کی آج بھی خاصیت یہ ہے کہ اس کے اندر کوئی آدمی ڈوبتا نہیں ہے، اتنی نمکیات ہیں اس کے اندر، اور کوئی جانور زندہ بھی نہیں رہتا. یہ اثرات ہیں. تو یہ اچھا خاصا ایک بحیرہ ہے، اور اچھا خاصا سمندر کا ایک چھوٹا سا حصہ جس کو بولتے ہیں، یہ وہ ہے. تو लोग जाते हैं उसमें तफरी करते हैं, देखते हैं। गलत है बिल्कुल, ऐसी जगह जाना ही नहीं चाहिए। तो ये जो बुजुर्ग हैं शेख जारूत रहमतुल्लाह अलैह, ये अपने साथी के साथ जा रहे हैं और साथी से ही कह रहे हैं कि चलो भाई यहाँ पर कौम लूत की पलटी ही हुई बस्तियां हैं, मुअज्जब जिन पर अजाब आया है वो बस्तियां हैं, देखते हुए चलते हैं, नसीहत हासिल होगी, इबरत होगी हमको। क्या कह रहे हैं? इबरत के लिए हम जा रहे हैं। तो अब जब ये उस बस्ती में, किसी एक बस्ती में दाखिल हो रहे हैं, तो देखा वहां पर एक कोसा जा रहा है, यानी एक ऐसा शख्स जिसकी दाढ़ी नहीं है और चेहरा उसका गर्द आलूद है और बड़ा मायूस नजर आ रहा है, कमर उसकी झुकी हुई है। तो इन्होंने देखा भी है तो जवान सा, इसकी दाढ़ी भी नहीं है लेकिन इतना परेशान, कौन है? तो पूछा भाई तू कौन है, कहां से आ रहा है? तो इसने जैसे ही सवाल सुना तो गाफिल हो गया। लेकिन ये कहते हैं कि हमें और तजस्सुस हुआ कि ये आदमी सवाल करने पर भी जवाब नहीं दे रहा और गफलत का इजहार कर रहा है, तो पूछना चाहिए कौन है। तो पूछा, अरे भाई तू है कौन, बता तो सही। इनमें से एक ने कह दिया, हमें तो ऐसा लग रहा तू शैतान है। इसने कहा, हाँ साहब मैं शैतान ही हूं, इबलीस ही हूं। शेख जारूत थे, अल्लाह वाले थे, पहचान गए। और जब इसने इकरार किया कि हाँ मैं शैतान ही हूँ, इबलीस ही हूँ, तो कहा तू इधर कहाँ? कहने लगे, आपको पता नहीं आज अरफा का दिन है, मैं बहुत मायूस हूँ और मायूसी के आलम में वहां से निकल कर भागा हूँ। जितने बड़े बड़े खताकार थे, गुनहगार थे, आज अल्लाह ने उन सबको माफ कर दिया है, सबको माफ कर दिया, इसलिए मैं तसल्ली हासिल करने के लिए इस तरफ आया हूं कि चलो ये लूत की कौम थी, इनको मैंने बहकाया था, अजा मुबतला हुए, इनके साथ मिलकर कुछ तसल्ली हो जाएगी मुझे, इसलिए इधर को आया हूं। तो अरफात के मैदान में, अरफा के दिन, अल्लाह पाक सबको माफ कर देते हैं। बल्कि ये मजमून है अहादीस पाक की किताबों में कि अगर कोई ये समझे कि आज अल्लाह ने मेरी मगफिरत नहीं की तो गुनहगार है वो। क्या है वो? गुनहगार है वो। तो अरफा का दिन तो ऐसा दिन है कि शैतान सबसे ज्यादा जलील अगर हुआ है, हदीस पाक के अंदर आता है, तो बदर के दिन हुआ है और फिर अरफा के दिन हर साल होता है। हर साल उसे बड़ी तकलीफ होती है इस दिन से, क्योंकि इस दिन अल्लाह पाक की रहमत खास मुतवज्जो होती है और बड़े बड़े गुनहगारों, खताकारों को अल्लाह पाक माफ फरमा देते हैं। कि यौम अरफा अल्लाह की मारफत हासिल करने का और मगफिरत का दिन है, मगफिरत हासिल करने का बहुत अहम जरिया है। बाज़ उलमा ने इस हदीस में, जिसको बताया गया अभी शुरू में, जिसको पढ़ा, जिसकी वजाहत चल रही है कि एक साल अगले गुना, एक साल पिछले गुना माफ़ हो जाते हैं, इस हदीस की वजाहत करते हुए ये बात फरमाई है कि इस हदीस में इस बात की जमानत भी मालूम होती है कि अरफा के दिन रोजे रखने वाला अगले एक साल तक जिंदा रहेगा। तभी तो कहा जा रहा है एक साल अगले भी गुना माफ हो रहे हैं, एक साल अगले भी गुना माफ हो रहे हैं। अयुकफ्फिर सनत अल्लती क़ब्लहु व सनत अल्लती बादा। लेकिन दूसरे उलमा ये कहते हैं कि इसका मतलब असल में यह है कि आइंदा साल अगर इसका इंतकाल हुआ तो मगफिरत के साथ होगा, और अगर जिंदा रहेगा तो मगफिरत के साथ रहेगा, ये इसका मतलब है। एक रिवायत में इस दिन की फजीलत के ताल्लुक से आता है कि ये जो रोजा है ये हजार रोजों की बराबर फजीलत रखता है। कितने? हजार रोजों की फजीलत। और लिखा है कि चूंकि रातों में सबसे फजीलत वाली रात शबे कदर की रात है, इसको तो सब मानते हैं ना, कौन सी रात है? शबे कदर की रात है। उसमें अगर कोई बंदा इबादत करता है तो इसमें इबादत करना हजार महीनों में इबादत करने से अफजल है। लैलतुल क़द्र खैरुम मिन अल्फ शहर। तो दिनों में सबसे अफजल दिन अरफा का है, लिहाजा इसमें एक दिन का रोजा रखना यह हजार दिन के रोजों की बराबर का दर्जा रखता है। और इस दिन के ताल्लुक से बहुत सी तारीखी रिवायात भी है, मसलन ये कि हजरत आदम अलैहिस्सलाम की तौबा भी इसी दिन कबूल हुई है। हजरत आदम अलैहिस्सलाम की तौबा अरफा के दिन قبول ہوئی ہے. حضرت موسیٰ علیہ الصلوۃ والسلام کلیم اللہ تھے, اللہ سے ان کی گفتگو ہوتی تھی, ان کو سب سے پہلے اللہ سے ہم کلامی کا شرف جو انہیں حاصل ہوا ہے وہ عرفہ کے دن ہی ہوا ہے. حضرت ابراہیم علیہ الصلوۃ والسلام کو جو فدیہ ملا ہے ذبح کرنے کے لیے بیٹے کے بدلے میں, جو ذبح والا فدیہ ملا ہے تو وہ بھی کس دن ملا؟ عرفہ کے دن ہی ملا تھا. اور حج کے ارکان اور اسلام کے ارکان کی تکمیل اور تتمیم بھی اسی دن عرفہ کے دن ہوئی ہے. آپ صلی اللہ علیہ وسلم عرفہ کے دن موجود تھے, عرفات میں موجود ہے, اور یہ آیت نازل ہوئی, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا, جس میں مجدہ سنا گیا, خوشخبری سنائی گئی کہ آج دین یعنی اسلام کامل اور مکمل ہو چکا ہے. بہرحال یہ بڑی فضیلت کا دن ہے, لیکن اس دن کے سلسلے میں ایک ہمارے ہاں ایک غلط فہمی پھیلی ہوئی ہے کہ بھی عرفے کے دن کا مطلب تو یہ ہے کہ جب وہاں حاجی عرفات میں جمع ہوتے ہیں تو روزہ تو اسی دن رکھنا ہے. تو دیکھو یہ روزہ جو رکھنا ہے یہ نوی ذی الحجہ کا رکھنا ہے. کس دن کا رکھنا ہے؟ نوی ذی الحجہ کو یوم عرفہ اس لیے بولتے ہیں کہ عرب میں جب حجاج وہاں جمع ہوتے ہیں تو نوی ذی الحجہ کے دن عرفات میں جمع ہونے کا دن ہے. وہ کس میں جمع ہونے کا دن ہے؟ عرفات میں جمع ہونے کا دن ہے. لہذا جو لوگ جہاں رہتے ہیں وہاں کی نوی تاریخ کے لحاظ سے وہ روزہ رکھیں گے, اور ان کے لیے اسی دن کو یوم عرفہ کہا جائے گا, نوی تاریخ کا روزہ رکھا جائے گا. اور یہ جو پھر دن ہے یہ ذی الحجہ کے اب جو چل رہے ہیں 1, 2, 3, 4, 5, 9 تک, اس میں کسی بھی دن روزہ رکھنا بھی مستحب ہے, اور اس کی بھی مستقل فضیلت آئی ہے. اللہ تعالی ہم سب کو سمجھ کے عمل کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. آنے والی جمعرات کو عید ہے, اس لیے درس حدیث نہیں ہوگا, اس کے بعد والی جمعرات کو انشاءاللہ درس حدیث ہوگا. دس, گیارہ, بارہ, تیرہ, دس, گیارہ, بارہ, تیرہ, دس تاریخ کو روزہ نہیں رکھنا, اس کے بعد 3 دن لگاتار روزہ نہیں رکھنا, اس کے بعد رکھ سکتے ہیں. نہیں, لا تصوموا فی ہذہ الایام, 5 دن روزہ رکھنے حرام ہے. عیدین کے دن, عید الفطر کے دن, عید الاضحیٰ کے دن, عید الاضحیٰ کے بعد کے 3 دن, عید الاضحیٰ کے بعد کے 3 دن. فإنها أيام أكل وشرب وبعال, حدیث پاک میں آتا ہے, اس لیے کہ یہ اللہ کی طرف سے مہمان نوازی کے دن ہے, کھانے پینے کے دن ہے. الحمد لله رب العالمين, الصلاة والسلام على سيد الأنبياء محمد وعلى آله وصحبه أجمعين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك. الله كامل توبة, كامل هداية, كامل عافية نصيب فرمائيه, كامل إخلاص نصيب فرمائيه, كامل إحسان نصيب فرمائيه, اپنے نیک اور مخلص بندوں میں شامل فرمائیے. ہر قسم کی برائیوں سے یا اللہ ہم سب کی حفاظت فرمائیے. موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائیے. خاتمہ بالخیر, حسن خاتمہ نصیب فرمائیے. صلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین, رحمتک یا ارحم الراحمین.